नमस्कार। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौं। प्राविधिक साथी सुरेन्द्र पौडेल र म श्रिया नेपाल। आज मिति 2079 साल जेठ 29 गते आइतबार, ज्येष्ठ शुक्ल त्रयोदशी तिथि। तदनुसार सन् 2022 जून 12 तारीख, नेपाल सम्बत 1142। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। कान्तिपुर दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। मल कारखाना पञ्चायतदेखिको अधूरो योजना शीर्षकमा छापिएको खबर हो यो। जनआन्दोलनबाट पुनस्थापित प्रतिनिधि सभामा 28 असार 2063 बजेट प्रस्तुत गर्दै तत्कालीन अर्थमन्त्री रामशरण महतले भन्नुभएको थियो, सार्वजनिक निजी साझेदारीका अवधारणामा मल खाद लगायत कृषि प्रसार सामग्रीमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरिनेछ। सात वर्षपछि 2070-71 लागि तत्कालीन अर्थमन्त्री शंकर प्रसाद कोइरालाले बजेट प्रस्तुत गर्दै भन्नुभएको थियो, प्रांगारिक मल कारखाना स्थापना गर्न 50% अनुदान दिने र रासायनिक मल कारखाना स्थापना गर्न विस्तृत सम्भाव्यता अध्ययन गर्न बजेट व्यवस्था गरिनेछ। फेरि तीन वर्षपछि आर्थिक वर्ष 2073-74 बजेट प्रस्तुत गर्दा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले अझ अगाडि बढ़ेर घोषणा गर्नुभयो, प्रांगारिक मल कारखाना तथा जैविक विषादी उत्पादन केन्द्र स्थापनाका लागि 85% पुँजीगत अनुदान दिने र रासायनिक मल कारखाना खोल्नका लागि स्वदेशी विदेशी लगानीकर्ता प्रोत्साहनको नीति ल्याइनेछ। 2074 निर्वाचनपछि गठन भएको शक्तिशाली सरकारका अर्थमन्त्री युवराज खतिवड़ाले आफ्नो पहिलो बजेटमा भन्नुभयो, कृषि आपूर्ति सहज गर्न सहकारी र निजी क्षेत्रसँगको सहकार्यमा रासायनिक मल, प्रांगारिक मल, कीटनाशक विषादी तथा कृषि औजार कारखाना स्थापना गरिनेछ। अर्को वर्ष अर्थात 2076-77 बजेट ल्याउँदा भने खतिवड़ाले अर्कै कार्यक्रम घोषणा गर्नुभयो। बजेट मार्फत उहाँले भन्नुभयो, कर्णाली प्रदेशलाई पूर्ण अर्ग्यानिक र रासायनिक मल प्रयोग रहित प्रदेश बनाइनेछ र क्रमशः सबै प्रदेशमा प्रांगारिक मलको प्रयोग बढ़ाउँदै अर्ग्यानिक खेतीलाई प्रोत्साहन गरिनेछ। खतिवड़ा अर्थमन्त्री हुँदा प्रधानमन्त्री केपी शर्मा ओली नै हुनुहुन्थ्यो। ओली सरकारमा खतिवड़ालाई प्रतिस्थापन गरेर अर्थमन्त्री हुनुभएका विष्णु पौडेलले फेरि फरक नीति प्रस्तुत गर्नुभयो। अध्यादेश मार्फत गत वर्षको बजेटमा उहाँले भन्नुभयो, आगामी तीन वर्षभित्र नेपालमै रासायनिक कारखाना खोलिनेछ। उहाँको बजेटलाई प्रतिस्थापन गर्न नयाँ अर्थमन्त्री जनार्दन शर्माले संसदमा नयाँ विधेयक ल्याउनुभयो, जसमा पनि तीन वर्षभित्र रासायनिक मल खरिद गर्ने घोषणा दोहोर्याएको थियो। आगामी आर्थिक वर्ष 2079-80 बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले भन्नुभएको छ, ग्रीन हाइड्रोजन र ग्रीन प्रविधि प्रयोग गरी रासायनिक मल कारखाना स्थापना गर्न लगानी बोर्ड मार्फत कार्य अगाडि बढ़ाइनेछ। मल कारखाना पञ्चायतदेखिको अधूरो योजना, कारखाना खोल्न चार दशकमा 7 पटक सम्भाव्यता अध्ययन भयो, फेरि अर्को अध्ययनको तयारी, कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। कान्तिपुर दैनिकले नै अग्रपृष्ठमा अर्को समाचार छापेको छ, रेलमार्गका नाममा 5,000 परिवारको जग्गा 2 वर्षदेखि रोक्का शीर्षकमा। कन्काई नगरपालिका 9 घैला डुब्बामा लक्ष्मी प्रसाद मैनालीले गत मंगसिरमा 15 लाख रूपियाँ ऋण लिएर छोरीको विवाह गरिदिए। अहिले उनी आफन्त र छरछिमेकलाई उक्त ऋण कसरी तिर्ने भन्ने चिन्तामा छन्। खेतीपातीमा निर्भर उनको आमदानीको भरपर्दो स्रोत छैन। ठूलो आर्थिक कारोबार गर्नुपर्दा जमीन बेच्नुपर्छ वा बैंकमा धितो राखेर ऋण लिनुपर्छ, तर उनी यी दुवै विकल्प प्रयोग गर्न पाउँदैनन्। उनको 2 बिघा भन्दा बढ़ी जग्गा पूर्व पश्चिम रेलमार्गका लागि 2 वर्षदेखि रोक्का छ। केही कारोबार गरू भने जग्गा नै रोक्का छ। सरकारले न मुआब्जा दिन्छ न जग्गा फुकुवा गरिदिन्छ। उनले भने, पूर्व पश्चिम राजमार्ग अन्तर्गत काकड़भिटा इनरुवा खण्डका लागि 2 वर्षदेखि जग्गा रोक्का गरिदा झापा मोरङ र सुनसरीका करिब 5,000 परिवार महिनाले जस्तै समस्यामा रहेका छन्। कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। दश दिनभित्र सड़कको फोहोर उठाइसक्ने नेपाल समाचार पत्रले मुख्य खबर बनाएको छ। राजधानीको सड़क गल्लीमा थुप्रिएको सबै फोहोर दश दिनभित्र उठाइने भएको छ। काठमाण्डु महानगरपालिका वातावरण व्यवस्थापन विभागले शुक्रबार 153 र शनिबार करिब 250 ट्रक फोहोर बन्चरे ल्याण्डफिल्ड साइडमा खसालेको थियो। काठमाण्डु महानगरपालिका बन्चरे डाँडा ल्याण्डफिल्ड साइडका इन्जिनियर सरकारदेव श्रेष्ठले अब दैनिक करिब 300 ट्रिपर फोहोर विसर्जन गर्ने जानकारी दिनुभयो। उहाँका अनुसार शुक्रबार बिहान 1 बजे स्थानीय र काठमाण्डू महानगरपालिका बीच 18 बुधे सहमति भए लगत्तै सड़कमा थुप्रिएको फोहोर ल्याण्डफिल्ड साइडमा लगिएको हो। मौसमले साथ दिएमा अबको 10 दिनभित्र उपत्यकाको सबै सड़कमा थुप्रिएको फोहोर ल्याण्डफिल्ड साइडमा व्यवस्थापन गरिसक्ने उहाँको दावी छ। काठमाण्डू महानगरपालिकाले स्थानीयसँग सम्झौता भए लगत्तै सबै वडा कार्यालयलाई तत्काल फोहोर उठाउने व्यवस्था गर्न निर्देशन दिएको थियो। सोही अनुसार सबै ओडाले फोहोर मैला व्यवस्थापनलाई पहिलो प्राथमिकता दिएको हो। काठमाण्डू महानगरपालिका वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले काठमाण्डू महानगरपालिकाको पहिलो प्राथमिकता फोहोर व्यवस्थापन रहेको बताउँदै भन्नुभयो, स्थानीयको माग कार्यान्वयन प्रक्रियासँगै निरन्तर रूपमा फोहोर मैला व्यवस्थापन जारी रहनेछ। उहाँका अनुसार बढ़ीमा 10 दिनभित्र उपत्यकाको फोहोर मैला व्यवस्थापन भइसक्नेछ। उहाँले बाटोमा थुप्रिएको र घरबाट फोहोर उठाउने काम निरन्तर रहने बताउनुभयो। नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। मुक्तिको कागजी घोषणा गरेर दायित्वबाट विमुख सरकार, कमैया, कमलरी र हलियाको अझै भएन पुनर्स्थापना, नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो। सरकारको पछिल्लो तथ्याङ्क अनुसार हलिया परिवारको संशोधित प्रमाणित संख्या 16,322 छ। उनीहरूलाई 4 तहमा वर्गीकरण गरेर सरकारले पुनर्स्थापनाको प्याकेज ल्याएको थियो। प्रमाणीकरण लगत कायम भएका सबै हलिया परिवारले पनि परिचय पत्र पाएका छैनन्। 2,367 परिचय पत्र र 3,502 हलिया परिवारले पुनर्स्थापना प्याकेज नपाएको सरकारी प्रतिवेदनमा उल्लेख गरिएको छ। सरकारले कमैया र हलिया पुनर्स्थापनाका लागि लगभग पर्याप्त हुने 3.25 अर्ब बजेट छुट्याएर पुनर्स्थापनाको काम अघि बढ़ाएको थियो, तर पुनर्स्थापना नहुँदै काम सकिएको घोषणा गरेर बाँकी काम स्थानीय तहमा सुम्पिने घोषणा गरेर छोड़िदिँदा 1,135 हलिया परिवारको बिचल्ली भएको सरकारी अध्ययन समितिकै प्रतिवेदनमा उल्लेख गरिएको छ। भूमि व्यवस्था मन्त्री शशी श्रेष्ठ भन्नुहुन्छ, मुक्त कमैया, कमलरी, हलिया र हरुवा चरुवाको मौलिक हक र नैसर्गिक मानव अधिकार सुनिश्चित गरेर व्यवस्थापन गर्न सरकार प्रतिबद्ध छ। अध्ययन समितिले औल्याएका विषयलाई संघ, प्रदेश र स्थानीय तहको समन्वयमा समस्या समाधान गर्न योजना नै बनाएर अघि बढ्छौं। यसै गरी अध्ययन समिति सदस्य गणेश विक भन्नुहुन्छ, मुक्त हुन बाँकी दास प्रथाको अवशेष नेपालमा केवल हरुवा चरुवा मात्र थियो। अध्ययन समितिले सर्वप्रथम हरुवा चरुवाको नाममा भएको सम्पूर्ण अनुचित ऋण र कागज तमसुकको खारेजी सहित मुक्तिको घोषणा गर्नुपर्दछ भन्ने सिफारिश गरेको थियो, तर सरकारले यति संवेदनशील कुरामा ध्यानै दिएन। अध्ययन समितिका सदस्य गणेश विक भन्नुहुन्छ, मधेसमा विद्यमान हरुवा चरुवा प्रथाबारे सरकारले हालसम्म कुनै अध्ययन नै गरेको छैन, त्यसैले उनीहरूको यकिन तथ्याङ्क समेत राज्यसँग छैन। सुरेन्द्र पाण्डे अर्थमन्त्री हुँदा अध्ययन गर्ने भनेर 50 लाख रूपियाँ बजेट विनियोजन गरे पनि खर्च नगरी फ्रीज भएको छ। मुक्तिको कागजी घोषणा गरेर दायित्वबाट विमुख सरकार, कमैया, कमलरी र हलियाको अझै भएन पुनर्स्थापना, नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। जसपा भित्रको विवाद उत्कर्षमा यादव विरूद्ध हस्ताक्षर अभियान, राजधानी दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो। जनता समाजवादी पार्टी नेपाल विभाजनको संघारमा पुगेको छ। पार्टीको बैठक बोलाउन माग गर्दै हस्ताक्षर शुरू भएको छ। बैठक बोलाएर पछिल्लो अवस्थामा छलफल नभए अध्यक्ष उपेन्द्र यादव विरूद्ध हस्ताक्षर प्रयोग गरिने रणनीतिमा संघीय परिषदका अध्यक्ष डाक्टर बाबुराम भट्टराई समूह सक्रिय भएर लागेको छ। नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर हेरफेरको निर्णय गरेसँगै जसपामा समेत मन्त्री हेरफेर विषयले विवाद भइरहेको छ। मन्त्री हेरफेरका साथै अन्य विषयले जसपा विभाजन नजिक पुगेको हो। राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ। राजधानी दैनिकले नै अग्रपृष्ठमा कहिले सकिएला नागढुङ्गा सुरुङ मार्ग शीर्षकमा खबर बनाएको छ। काठमाडौँ भित्रिने र बाहिरिने मुख्य नाका रहेको नागढुङ्गा सुरुङ मार्गको 53% काम सम्पन्न भएको छ। विभिन्न विकास पूर्वाधारको निर्माण अन्तर्गत नागढुङ्गा सुरुङ मार्गको काम धमाधम भएको हो। अब सुरुङको सबै काम सम्पन्न गर्न 47% काम बाँकी रहेको आयोजना निर्देशक नरेशमान साक्यले बताउनुभयो। सुरुङ मार्ग समयमा नै सम्पन्न हुन भने केही कठिन देखिएको छ। आयोजना अन्तर्गत सुरुङ मार्गको प्रगति आधा भन्दा बढ़ी भए पनि अन्य संरचना समेतको समग्र भौतिक प्रगति भने 37.5% सम्पन्न भएको छ। आयोजनाको वित्तीय प्रगति भने 45.5% पुगेको छ। राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ। तपाईं यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन र सन्देश।
श्रमिकहरूको मौलिक अधिकारको सम्मान गरौं। सबै प्रतिष्ठानहरूले न्यूनतम पारिश्रमिक प्रदान गर्न आनाकानी नगरौं।
नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। विदेशबाट फर्काइए 79 मूर्ति, अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो यो। नेपालबाट चोरी निकासी लगायत विभिन्न कारण विदेश पुर्याइएका पुरातात्विक तथा सांस्कृतिक महत्वका मूर्ति हालसम्म 79 फर्काइएका छन्। चीन तिब्बतबाट 28, बेलायतबाट 19, अमेरिकाबाट 17, भारत कोलकाताबाट 13, अस्ट्रिया र जर्मनीबाट एक एक थान फिर्ता ल्याइएको हो। अमेरिका, फ्रान्स, बेलायत, अस्ट्रेलिया लगायत मुलुकबाट थप कलाकृति ल्याउन कूटनीतिक पहल भइरहेको बताउनुहुन्छ पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम। आगामी आर्थिक वर्ष धेरै मूर्ति आउनेवाला छन्। नेपालबाट के कति सांस्कृतिक सम्पदा बाहिरिए भनेर कुनै तथ्याङ्क छैन, तर विश्वका विभिन्न प्रख्यात संग्रहालयमा प्रदर्शनमा राखिएका नेपाली विशिष्ट किसिमका कलाकृतिले नेपालबाट हजारौं संख्यामा महत्वपूर्ण कलाकृतिहरू बाहिरिएको पुष्टि हुन्छ। महानिर्देशक गौतम भन्नुहुन्छ, कूटनीतिक माध्यमबाट सयौं पाइपलाइनमा आउनेवाला छन्। आउने आर्थिक वर्ष 50 भन्दा बढ़ी ल्याउने प्रक्रियामा रहेको छ। उहाँका अनुसार सांस्कृतिक पुरातात्विक महत्वका सम्पदाहरू संरक्षण ऐन बनेसँगै बढ़ी चासो देखिएको हो। चोरी मात्र नभई तीन प्रकारले हाम्रा सम्पदा अन्य मुलुक पुगेका छन्। उहाँ भन्नुहुन्छ, उपहारका रूपमा बेचिएर र चोरिएर विदेश पुर्याइएका मूर्ति लगायत अन्य बहुमूल्य वस्तु प्रमाण पुगेपछि फिर्ता ल्याइएको उहाँको भनाइ छ। देशको विशिष्ट र मौलिक पहिचान बोकेका सम्पत्तिलाई संरक्षण गर्नु सरकारको दायित्व रहेको उहाँको भनाइ छ। अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ। अन्नपूर्ण पोस्टले अर्को प्रसंगलाई पनि अग्रपृष्ठमा छापेको छ। 8.5 घण्टा बिजुलीको तारमा शीर्षकमा, एक व्यक्ति शनिबार बिहान बिजुलीको टावरमा चढ़े, उनी त्यति मात्रै रोकिएनन्। प्रसारण लाइनको तारै तार हिँडे, त्यो क्रम 8.5 घण्टासम्म चल्यो। टावर चढ्दा चढ्दै माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएकाले करेन्ट लाग्नबाट भने जोगिए। दिनभरमा पनि नलिएपछि अन्तत नेपाली सेनाको टोलीले आएर उद्धार गरेको छ। उनी हुन् बालकोटगढ़ी 13 खले गाउँका 44 वर्षीय माइला विक। नेपाली सेनाको रेन्जरगढ़का उपसेनानी मंगल श्रेष्ठ सहितको 4 जनाको टोलीले टावरमा चढ़ेर बेलुकी 7:30 बजे उद्धार गरेको सहायक प्रमुख जिल्ला अधिकारी वेद प्रसाद अरियालले बताउनु भयो। विक बिहान 11 बजे ककनी 7 स्थित प्रसारण लाइनमा चढ़ेका हुन्। ओर्लिन नमानेपछि आफूसहितको टोली घटनास्थल पुगेको सहायक प्रजय अरियालले बताउनुभयो। 8.5 घण्टा बिजुलीको तारमा अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू। मल पाउन महाभारत शीर्षकमा अन्नपूर्ण पोस्टले सम्पादकीय बनाएको छ। गणतन्त्र दिवसको दिन सरकारले आउँदो आर्थिक वर्षका लागि ल्याएको बजेटको पहिलो प्राथमिकता कृषि थियो र यसपटक पनि किसानलाई यो कुराले खुशी पटक्कै बनाएको छैन। कृषिलाई प्राथमिकता दिएको वा दिने भन्ने कुरा किसानले वर्षौंदेखि सुन्दै आएका हुन्। किसान भनेको कुरा पत्याउँदैनन्, सरकारले व्यवहारमा के गर्छ भन्ने हेर्न र भोग्न आतुर छन्। खासमा किसानको माग सरकारले कृषिमा प्राथमिकता फनोस् भन्नेमा होइन, उनीहरूको आवश्यकता पूरा गरिदियोस् भन्नेमा छ। अन्नपूर्ण पोस्टले सम्पादकीय बनाएको छ। नागरिक दैनिकमा मनसून जन्य विपदको तयारी शीर्षकमा सम्पादकीय छापिएको छ। यो सातादेखि नेपालमा औपचारिक रूपमा मनसून शुरू भएको छ। सामान्यत जेठ 30 गते अर्थात जून 13 देखि नेपालमा मनसून शुरू हुन्छ भन्ने मान्यता रहेकामा यसपटक साता अघि यसको आगमन भइसकेको छ। यो बर्खायाम मध्ये भदौसम्म रहनेछ। मौसमी चक्र अनुसार वर्षातले किसानलाई खेतीपाती गर्न तथा वातावरणलाई हरियाली बनाउन सहयोग पुग्छ। यो नियमित चक्र मात्र होइन, प्रकृतिको आशीर्वाद पनि हो। खेतीका लागि प्रत्येक थोपा वर्षा अमृत हो, तर अत्यधिक वर्षाले सृजना गर्ने विपद व्यवस्थापनको तयारी नहुँदा यसले ल्याउने जोखिम पनि उत्तिकै हुन्छ। नागरिक दैनिकमा सम्पादकीय छापिएको छ। यता नेपाल समाचार पत्रमा फेरि समस्या नदोहोरियोस् शीर्षकमा सम्पादकीय छापिएको छ। 2 सातासम्म रोकिएको उपत्यकाको फोहोर शुक्रबारबाट उठ्न शुरू भएको छ। सिस्डोल र बन्चरे डाँडा ल्याण्डफिल्ड साइटका स्थानीयवासीको माग सम्बोधन गर्ने विषयमा सम्झौता भएपछि बल्ल फोहोर उठेको हो। काठमाडौँ महानगरपालिकाले स्थानीय संघर्ष समितिलाई व्यवस्था गरी जबरजस्ती फोहोर लैजान खोजेपछि समस्या थप बल्झिएको थियो। जबरजस्ती फोहोर लैजाँदा दुई पक्षबीच भिडन्त भएको थियो। प्रहरी र स्थानीयवासीको तर्फबाट करिब 1 दर्जन बढ़ी घाइते भएका थिए। स्थानीयसँग वार्ता नगरी फोहोर लैजाँदाको गलत परिणाम महसुस गरी सरकारले स्थानीयसँग वार्ता गर्ने जनाएको थियो। लगत्तै स्थानीय संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना त्यहाँका स्थानीय तहका प्रतिनिधिसँग वार्ता भएर समस्या समाधान भएको थियो। नेपाल समाचार पत्रले सम्पादकीयमा छापेको छ। गोर्खापत्र दैनिकले अर्थतन्त्रको ताजा तस्विर शीर्षकमा सम्पादकीय बनाएको छ। आगामी आर्थिक वर्ष 2079-80 बजेट संसदमा प्रस्तुत भई छलफल भइरहेको छ। नयाँ बजेटको मूलभूत उद्देश्य नै राष्ट्रिय उत्पादनमा बढ़ोत्तरी ल्याउनु रहेको छ। देशभित्र उत्पादन बढ़ाउँदा एकातिर आयात प्रतिस्थापन हुन्छ भने अर्कातिर निर्यात हुन सक्ने वस्तुको बढ़ोत्तरी भई विदेशी मुद्रा आर्जनको बाटो समेत खुल्नेछ, गोर्खापत्र दैनिकले सम्पादकीयमा उठाएको छ। राजधानी दैनिकमा देशमा आर्थिक संकट हुन नदेऊ शीर्षकमा सम्पादकीय छापिएको छ भने कान्तिपुर दैनिकले सेनेटरी प्याडको भन्सार छूट कसलाई शीर्षकमा सम्पादकीय छापेको छ। विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरूपछि अब बाँकी प्रसंगहरू। मृतक मतदाताको तथ्याङ्क भयावह, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो। मधेस प्रदेश अन्तर्गत धनुषाको लक्ष्मीनिया गाउँपालिका ओडा नम्बर 7 कुम्हरोडाका जयवीर झाको निधन भएको 6 वर्ष भइसकेको छ। तर निर्वाचन आयोगले स्थानीय तह निर्वाचन 2079 लागि जारी गरेको मतदाता नामावलीमा उहाँको नाम यथावत छ। झाँकी श्रीमती उषा देवीको पनि मृत्यु भएको करिब 2 वर्ष भयो। उहाँको नाम पनि गत वैशाख 30 गते सम्पन्न स्थानीय तह निर्वाचनको मतदाता नामावली को सूचीमा छ। उक्त ओडामा कुल 2786 मतदाता रहेका छन्। गत स्थानीय तह निर्वाचनबाट पुननिर्वाचित ओडाध्यक्ष गंगा शाहका अनुसार मृत्यु भएका करिब 200 मतदाताको नाम मतदाता नामावलीमा रहेको छ। ओडाध्यक्ष शाहकै भनाईलाई आधार मान्दा एउटा ओडामा मात्रै मतदाता नामावलीमा करिब 7.17% मृतक मतदाता रहेका छन्। मतदाता नामावलीमा वर्षौं अघि मृत्यु भएका मतदाताको नाम अझै सूचीकृत रहेको लक्ष्मीनिया गाउँपालिकाको उक्त ओडा एकल भने होइन, उपत्यकाको ललितपुर जिल्लाको गोदावरी नगरपालिकाका नवनिर्वाचित प्रमुख गजेन्द्र महर्जनका अनुसार उक्त पालिकामा 5-7% मृत्यु भएका मतदाताको नाम नामावलीमा सूचीकृत रहेको छ, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। गोर्खापत्र दैनिकले नै अग्रपृष्ठमा गैर आवासीय नेपालीका मागप्रति सरकार सकारात्मक शीर्षकमा खबर बनाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले गैर आवासीय नेपाली संघले उठाएका मागप्रति सरकार सकारात्मक रहेको बताउनु भएको छ। गैर आवासीय नेपाली संघका पदाधिकारीसँग शनिबार भएको भेटवार्तामा उहाँले गैर आवासीय नेपालीका जायज मागप्रति सरकार सधैँ सकारात्मक रहेको बताउनुभयो। विभिन्न माग राखेर संघका पदाधिकारीले प्रधानमन्त्री देउवासँग शनिबार बालुवाटारमा भेट गर्नुभएको थियो। टोलीमा सहभागी संघका उपाध्यक्ष नरेन्द्र भाटका अनुसार प्रधानमन्त्री देउवाले गैर आवासीय नेपालीलाई दोहोरो नागरिकताका माग पूरा गर्ने कुरामा राजनैतिक दलहरूबीच छलफल गरेर निर्णयमा पुग्ने बताउनुभयो। उपाध्यक्ष भाटले भन्नुभयो, प्रधानमन्त्रीले हाम्रा मागबारे आफू सधैँ सकारात्मक रहेको र अन्य राजनैतिक दलहरूबीच छलफल तथा सहमति गरेर माग पूरा गर्ने कुरा गर्नुभयो। त्यसका लागि संघले अन्य राजनैतिक दलका नेतृत्वलाई पनि हाम्रा मागबारे जानकारी गराउने भएका छौं। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। र आबुखैरिनी मुगलिन खण्डमा ठूला सवारी साधन चलाउन रोक, यो खबर नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। पृथ्वी राजमार्ग अन्तर्गत तनहुको आबुखैरिनी मुगलिन खण्डमा ठूला सवारी साधन सञ्चालन नहुने भएका छन्। आबुखैरिनी गाउँपालिका चार पावर हाउस नजिक सड़क भाँसिएकाले केही दिन ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। सो सड़क खण्डबाट साना सवारी साधन मात्र एकतर्फी रूपमा सञ्चालन गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो। सड़क भाँसिएको ठाउँबाट माइक्रो साना कार मोटरसाइकल मात्रै वारपार गराउने गरिएको छ। कटानको कार्य चलिरहेकाले मिलाउँदै साना सवारीलाई आवत जावत गराइरहेको छ, खड्काले भन्नुभयो। यो खबर नेपाल समाचार पत्रले छापेको हो। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने सुरेन्द्र पौडेललाई धेरै धन्यवाद दिँदै म श्रीया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।